नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै अर्जुन पोखरेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया स्वादको झट्का।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
अन्य जिल्लाबाट काठमाडौँ आएकालाई पीसीआर परीक्षणको दबाव नदिन सरकारको आग्रह। भाडामा बस्नेहरू पनि घरको सदस्य जस्तै भएकोले पराईको व्यवहार नगर्न अनुरोध।
कोठामा बस्ने हरेक मानिस तपाईँको परिवारका सदस्य जस्तै हुन्, पराईको व्यवहार नगर्नुहुन अनुरोध गर्दछु।
भारतसँग जोडिएको दार्चुलाको सीमा क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको गृहमन्त्री थापाको भनाई। छिट्टै अध्यागमन कार्यालयको स्थापना हुने दावी।
आन्तरिक पर्यटन प्रवर्धनका लागि विशेष प्याकेज ल्याउने सरकारको तयारी। सरकारी कर्मचारीलाई देश दर्शन गर्न प्रोत्साहन गर्ने।
संयुक्त राष्ट्रसंघको बैठकमा पाकिस्तानले उठायो जम्मू काश्मीरको मुद्दा। पाकिस्तानी प्रधानमन्त्रीको भनाई मिथ्या र व्यक्तिगत आक्रमण भएको भारतको प्रतिक्रिया।
र आईपीएल क्रिकेटमा कोलकातासँग हैदराबाद पहिले ब्याटिङ गर्दै इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको नाटकीय जित।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएका तथा सम्झौता अवधि नसकिँदै रोजगारी गुमाएका कामदार र थुनामा परि आम माफी पाएर स्वदेश फिर्ती केन्द्रमा रहेका कामदारले निशुल्क उद्धारको लागि सम्बन्धित नेपाली दूतावासमा निवेदन दिनुपर्दछ।
वैदेशिक रोजगारको क्रममा ठगिएमा, शोषणमा परेमा र कम तलब पाएमा वैदेशिक रोजगार विभाग वा आफ्नो जिल्लाको प्रमुख जिल्ला अधिकारी कहाँ उजुरी गर्नुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01-44-23-973 र 47-87-226 सम्पर्क गर्नुहोला।
आजको युग विज्ञान र प्रविधिको युग, अबको शिक्षा प्राविधिक शिक्षा।
प्राविधिक शिक्षा अध्ययनका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।
एसई एसएलसी उत्तीर्ण गरी प्राविधिक शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई नयाँ भर्नाका लागि एनपीआई एजुकेशनल नेटवर्क भरतपुर चितवनमा कृषि तर्फ आईएससी एजी बाली विज्ञान र पशु विज्ञान, इन्जिनियरिङ तर्फ इलेक्ट्रिकल इलेक्ट्रोनिक सिभिल र कम्प्युटर ओभरसियर,
स्वास्थ्य तर्फ ल्याब टेक्निसियन हेल्थ असिस्टेन्ट र स्टाफ नर्सका साथै पी डिप्लोमा तहतर्फ 18 महिने भेटनरी जेटिए र नापी अर्थात् अमिन विषयमा समेत प्रवेश परीक्षा आवेदन खुलेको जानकारी गराइन्छ।
कोभिड-19 कारण आवेदन फारम कलेजको वेबसाइट npi.edu.np मा लगन गरी वा आधिकारिक जीमेल npionline2077@gmail.com बाट पनि पठाउन सकिनेछ। साथै व्यक्तिगत दूरी कायम गरी कलेजबाट समेत फारम लिन सक्ने व्यवस्था मिलाइएको समेत जानकारी गराउँछौ।
फारम भर्ने अन्तिम मिति असोज 14 गते सम्म।
थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन फोन 056-572-417 421-261-524-986-533-133
मोबाइल 98-550-60-768 98-550-60-769 98-550-64-602 र 98-550-60-979।
सुनिश्चित भविष्य मात्र होइन बचत, आर्थिक स्वतन्त्रता हो, आत्मविश्वास हो, आत्मा सम्मान हो, सम्पन्न जीवन हो। बचत बचत गरौँ, बचत गरौँ, बचत गरौँ, बचत गरौँ।
धेरै छन् बचतका खुसीहरू, बचत गरौँ। ग्लोबल आइएमई बैंक, सबैका लागि बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सरकारले बाहिरी जिल्लाबाट काठमाडौँ उपत्यकामा आएका व्यक्तिलाई पीसीआर परीक्षणको लागि दबाव नदिन सरकारवालालाई आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले कामको लागि उपत्यकामा आएकाहरूलाई घरबेटी, छिमेकी तथा समुदायका व्यक्तिले पीसीआर परीक्षणको लागि बाध्य बनाउने गरेको गुनासो आएको भन्दै त्यस्तो नगर्न आग्रह गर्नुभयो।
यो अप्ठ्यारो परिस्थितिमा सबैमा मानवता नगुमाउनु हुन हार्दिक अनुरोध समेत गर्दछौ। कोठामा बस्ने हरेक मानिस तपाईँको परिवारका सदस्य जस्तै हुन्। सधैँ पैसा तिरेर तपाईँको घर जोटार्ने व्यक्तिलाई पराईको व्यवहार नगर्नु हुन समेत हार्दिक अनुरोध गर्दछु। उहाँहरूले 5 दिन नपुगी पीसीआर जाँच गरेर आएको रिपोर्टले तपाईं र तपाईंको परिवार नै जोखिममा रहने हुँदा आफ्नो घरमा बस्ने भाडावालहरूलाई यात्रा गरेर आएको दुई हप्तासम्म आफ्नै घरमा एक्लै बस्ने वातावरणको सिर्जना गरिदिनु हुन विनम्र अनुरोध छ। कोरोनाले घरवाला, डेरावाला, धनी, गरिब, हिमाल पहाड, तराई कहीँको व्यक्ति पनि केही पनि छुट्याउँदैन। तपाईँ हामी सबै नै कोरोना संक्रमणको जोखिममा छौँ, त्यसैले एक अर्कालाई मानवीय भावनाले व्यवहार गरौं।
प्रवक्ता डाक्टर गौतमले अहिले यात्रा गर्दा कोरोना संक्रमणको जोखिम उच्च हुने भएकोले सकेसम्म यात्रा नगर्न अनुरोध गर्नुभयो। यदि यात्रा गर्नै पर्ने अवस्था आएमा आफू पुगेको ठाउँमा 14 दिन छुट्टै बस्न र लक्षण देखिएमा मन्त्रालय वा आफू बसेको वाडामा जानकारी गराउन पनि आग्रह गर्नुभयो।
यात्रा गरेर आउने व्यक्ति दुई हप्तासम्म आफ्नो कोठामा बाहिर ननिस्किकन छुट्टै बस्नुपर्छ। यदि यो अवधिमा कोरोना संक्रमणको कुनै लक्षण देखिएमा हटलाइन नम्बर 1133 र 1115 फोन गर्ने वा आफ्नो नजिकको वडा कार्यालयलाई तुरन्त जानकारी गराउनुपर्छ। यदि दुई हप्तासम्ममा पनि कोरोना संक्रमणको कुनै लक्षण नदेखिएमा पीसीआर परीक्षण गर्नु आवश्यक छैन। कोरोना संक्रमणको कुनै लक्षण देखिएमा स्थानीय वडालाई खबर गरेमा उहाँहरूले नै आवश्यक संयोजन गरी पीसीआर जाँच गर्न र अन्य जानकारीका लागि स्वास्थ्यकर्मी तपाईँ भएकै ठाउँमा पठाउनुहुन्छ।
यसैबीच पछिल्लो 24 घण्टामा 1147 जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्। थप 1147 जना डिस्चार्ज भएसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या 53,013 पुगेको छ। यो कुल संख्याको 73.8% हो। नेपालमा अब 18,341 जना सक्रिय संक्रमित रहेका छन्। यी मध्ये 224 जनाको आईसीयू र 27 जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। यस्तै पछिल्लो 24 घण्टामा 1,207 जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या 71,821 पुगेको छ। यस्तै गएको 24 घण्टामा 8 जनाको ज्यान गएसँगै नेपालमा कोरोना संक्रमण बाट ज्यान गुमाउनेको संख्या 467 पुगेको छ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच आज हुने भनिएको छलफल स्थगित भएको छ। बेलुकीतिर हुने भनिएको छलफल विशेष कारणवश आजका लागि स्थगित भएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले उज्यालोलाई जानकारी दिनुभयो। यसअघि उहाँले नै आज बेलुकीतिर दुई अध्यक्ष बीच मन्त्रीमण्डल हेरफेरबारे छलफल हुन लागेको जानकारी गराउनु भएको थियो। पार्टीले दुई अध्यक्षलाई मन्त्री परिषद पुनर्गठनको जिम्मेवारी दिए पनि उहाँहरू बीच सहमति जुट्न सकिरहेको छैन। उहाँहरू बीच अबको एक दुई दिनमा नै सहमति जुट्ने र मन्त्रीहरू हेरफेर हुने नेकपा संसदीय दलका उपनेता सुभाष चन्द्र नेवाङले बताउनुभयो। मन्त्रीहरू हेरफेरको मापदण्डबारे दुई अध्यक्ष बीच छलफल भइरहे पनि कसलाई नियुक्त गर्ने र कसलाई हटाउने भन्ने बारेमा सहमति जुट्न सकिरहेको छैन।
गृहमन्त्री रामबहादुर थापाले दार्चुलाको सीमा क्षेत्रलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताउनु भएको छ। दार्चुलाको खलङ्गामा भएको कार्यक्रममा गृहमन्त्री थापाले दार्चुलाको उत्तरी सीमा क्षेत्र रणनीतिक महत्त्वको रहेको बताउँदै उहाँले विश्वका दुई ठूला देश चीन र भारतसँग सीमा जोडिएकोले यस क्षेत्रलाई सरकारले विशेष महत्व दिएको बताउनुभयो। उहाँले सीमाको रक्षा सरकारले मात्रै गर्न नसक्ने र सीमाको सुरक्षा सीमा क्षेत्रका नागरिकले अझै राम्रोसँग गर्न सक्ने पनि बताउनुभयो। गृहमन्त्री थापाले सीमा क्षेत्रमा अध्यागमन स्थापनाको लागि छिट्टै आवश्यक निर्णय लिने र दार्चुलाको ब्यासमा प्रभावकारी सञ्चार सुविधाको लागि थप टेलिफोन लाइन जडान गरिने बताउनुभयो। ब्यासमा रहेको सीमा प्रशासन कार्यालयलाई छिट्टै सञ्चालनमा ल्याउन कर्मचारी पठाउने पनि गृहमन्त्री थापाको भनाइ छ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई धराशायी बनाउँदै लगेको बताउनु भएको छ। आज काठमाडौँमा भएको पार्टी प्रवेश कार्यक्रममा यादवले ओली नेतृत्वको सरकारले देशलाई आर्थिक रूपमा धराशायी बनाउँदै लगेको बताउनु भएको हो। उहाँले सरकार भ्रष्टाचारका काण्डै काण्डमा फँसेको र यतिका काण्ड त पञ्चायती समयमा पनि नभएको दावी गर्नुभयो।
सरकारले आन्तरिक पर्यटन प्रवर्धनको लागि विशेष प्याकेज ल्याउने भएको छ। 6 महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले विशेष प्याकेज ल्याउने तयारी गरिरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताउनुभयो। उहाँले संक्रमणको अवस्था कम हुने बित्तिकै संगठित क्षेत्रका व्यक्तिलाई संगठित रूपमा देश दर्शन गराउने बताउनुभयो। काठमाडौँमा भएको कार्यक्रममा मन्त्री भट्टराईले संस्थान, वित्तीय क्षेत्र, शिक्षा क्षेत्रका व्यक्तिहरू, शिक्षक र कर्मचारी सबैलाई संगठित रूपमा देश दर्शन गराउने तयारी सरकारले गरेको बताउनुभयो। उहाँले यो अभियानमा साथ दिन निजी क्षेत्रहरूलाई समेत आग्रह गर्नुभयो। विश्वका जुनसुकै देशले पनि आगामी दुई वर्ष आन्तरिक पर्यटनलाई जोड़ दिने नीति लिएको भन्दै उहाँले नेपालको सन्दर्भमा पनि आन्तरिक पर्यटनले नै धराशायी बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न सहयोग पुग्ने बताउनुभयो। मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्धनको लागि नै हप्तामा दुई दिन सार्वजनिक विदाको अवधारणा अघि सारेको मन्त्री भट्टराईको भनाइ छ। हप्तामा दुई दिन विदाको व्यवस्था मिलाउन विभिन्न मन्त्रालयहरूसँग अन्तर मन्त्रालय छलफल भइरहेको पर्यटन मन्त्री भट्टराईको भनाइ छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा कोरोनाको खसखस मेटाउने कोरोना क्याप्सुलसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
अब के गर्ने होला, कम्पनी बन्द भयो, तलब पनि पाएको छैन, काम पनि छैन, साथमा सुखको पैसा पनि छैन, पेट पनि भोगेको छ। यो कोरोनाले गर्दा सपनाहरू सबै टुटे, अब जन्मभूमि नपुगिए त मरिने भयो।
यति धेरै निराश नहुनुहोस्, कोरोना संक्रमणको विश्वव्यापी प्रभावले रोजगारी गुमाई विदेशमा अलपत्र नेपाली कामदार स्वदेश फर्कन सक्नुहुन्छ, कतिपय फर्किरहेका पनि छन्।
कसरी?
कोभिड-19 महामारी वा अन्य कारणले रोजगारी गुमाएर अलपत्र परेका वा बेखर्ची भएका श्रमिकहरूले नेपाल फर्कनको लागि सम्बन्धित नेपाली दूतावास वा नियोगले तोकेको फारम भरेमा सरकारले नेपाल लान सहयोग गर्छ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग, संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास विभाग र विन्द्रक इन्टरनेशनलको सहयोगमा नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय मानवाधिकार आयोगद्वारा जनहितमा जारी सन्देश।
रिलायन्स लाइफ इन्स्योरेन्सले तपाईँको बच्चाको लागि ल्याएको छ मेरो मुटु बिमा योजना, बचत र सुरक्षा एकैसाथ। प्रस्तावकलाई केही भइहालेको खण्डमा तुरन्तै बिमाका रकम कम्पनीले दिने, मासिक रूपमा बिमाका रकमको 1% बच्चाको पढाइ खर्च स्वरूप पाइने, फेरि बिमा अवधि समाप्त भएपछि बोनस र बिमाका रकम कम्पनीले दिने। रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड, खुलेर जियौ।
आफ्नो मोबाइल खुरुक्क खोल्यो, आइएमपी सजिलै हाल्यो, पैसा पनि निकाल्न त्यस्तै सजिलो रे। स्वदेश विदेशको पैसा सिधै हालो वालेटमा, आइएमपी पे मजाले ब्याज पनि कमाउने, गजबको छ यो आइएमपी पे। खट्टे पैसा तिर्दाखेरि सट्टे गर्दा बिल भुक्तानी, क्याशब्याक र रिवार्ड पोइन्ट आउँछ, अरु चाहियो के? तपाईको वित्तीय सहयोगी आइएमपी पे।
तपाईकै हातमा छ तपाईको वित्तीय सहयोगी आइएमई पे, सबैभन्दा सजिलो मोबाइल वालेट, सबैभन्दा सशक्त नेटवर्क र सुविधा भएको आइएमई पे, तपाईको वित्तीय सहयोगी।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले अन्य जिल्लाबाट काठमाडौँ आएकालाई पीसीआर परीक्षणको दबाब नदिन सरकारको आग्रह, भाडामा बस्नेहरू पनि घरका सदस्य जस्तै भएकोले पराईको व्यवहार नगर्न अनुरोध, भारतसँग जोडिएको दार्चुलाको सीमा क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको गृहमन्त्री थापाको भनाई, आन्तरिक पर्यटन प्रवर्धनको लागि सरकारले विशेष प्याकेज ल्याउने लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब कोरोना क्याप्सुलको पालो। कोरोना क्याप्सुल लिएर आइपुग्नु भएको छ गोपाल गुरागाई।
कोरोनाको संक्रमण र दैनिकी सँगसँगै अघि बढाउँदै तयार पारिएको कोरोनाको यो 33 क्याप्सुल हो। आजको क्याप्सुल सार्वजनिक यातायातका सञ्चालक र यात्रुका लागि तयार पारिएको छ। आजको क्याप्सुलमा 3 डोजहरू छन्। क्याप्सुलका डोजहरू दिँदै हुनुहुन्छ सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन। आजको क्याप्सुलको पहिलो डोज सार्वजनिक यातायातमा यात्रा गर्नेहरूका लागि। लामो र छोटो दूरीका गाड़ी चल्न थालेपछि विस्तारै मानिसको आवत जावत बढ़ेको छ, तर यातायातको सहजतासँगै संक्रमण एक ठाउँबाट अर्को ठाउँमा र घर घरमा पुग्ने खतरा पनि बढ़ेको छ। संक्रमण एक ठाउँबाट अर्को ठाउँ र घर घरमा पुग्न नदिन यात्रुले सुरक्षाका के कस्ता उपायहरू अपनाउने?
यात्रुले चाहिँ विशेष गरेर जुन बेलामा बसलाई कुरिरहेको अवस्था हुन्छ त्यो बेलामा पनि दूरी कायम गर्नुहोस् र बस भित्र बसिसकिसकेपछि पनि सकेसम्म त्यहाँ कमसे कम एउटा दूरी कायम गर्न सक्ने मिल्ने ठाउँमा चाहिँ, किन भन्दाखेरि कहिले काहीँ खाली होला अरू ठाउँ पनि, सँगै त्यहाँ टाँसेर बस्नुपर्छ त, अलिकति दूरी कायम गर्ने ठाउँमा गएर बस्दा राम्रो हुन्छ र सकेसम्म त्यो साइडको झ्यालहरू चाहिँ थोरै भए पनि खोलेको राम्रो हुन्छ, किन भन्दाखेरि जुन एउटा हामीले कोरोनाको जुन भाइरस भनेका छौँ त्यो यदि कदम कदाचित त्यहाँ हावामा रहेछ भने पनि त्यो बाहिर निक्लिन सक्ने सम्भावना हुन्छ। त्यो भनेको चाहिँ झ्यालहरू छ खोलेको राम्रो हुन्छ भन्न खोजेको हो। र त्यहाँ बस्दाखेरि पनि जुन मास्कको हामीले कुरा गऱ्यौँ त्यो पनि सही तरिकाले लगाएर बस्नुहोस् र त्यसपछि चाहिँ निक्लिने बेलामा पनि सकेसम्म चाहिँ होलमोल एकदम ठोक्का ठोक्किँदै जानुभन्दा पनि बिस्तारै आरामसँग चाहिँ झर्नु होला। यसरी चाहिँ हामीले यदि केही गरी सजगतापूर्वक यात्रा गरियो भने हामी चाहिँ सुरक्षित हुन्छौँ।
यात्रु चढाउने र उतार्ने सहचालक र गाडीका चालक आफै बढी जोखिममा छन्। चालक र सहचालक संक्रमित भए सयौं यात्रु पनि संक्रमणको जोखिममा पर्छन्। यस्तो बेला आफू आफ्नो परिवार र यात्रुमा कोरोनाको संक्रमण फैलिन नदिन चालक र सहचालकले चाहिँ के कस्ता सावधानी अपनाउने सुनौ डाक्टर शेरबहादुर पुनबाट क्याप्सुलको दोस्रो डोज।
चालक ठाउँमा चाहिँ आफूले काम गरिरहेको हुन्छ त्यसमा चाहिँ सहचालक अझ मुख्य भूमिका हुन्छ। उहाँले चाहिँ दूरी कायम गर्दै बसभित्र जुन छिर्दछन् त्यो व्यवस्थापन उहाँले गर्नुपर्ने हुन्छ। त्यहाँ राख्ने बेला अथवा उहाँलाई पनि निर्देशन दिने बेलामा पनि अथवा रिक्वेस्ट गर्ने बेलामा पनि यस्तो ठाउँ गएर त्यहाँ गएर बस्नुहोस् भन्यो भने झनै राम्रो हुन्छ। र उहाँले जुन मास्क लगाउनुहुन्छ त्यो सही तरिकाले लगाउनु पर्यो र सकेसम्म यात्रुहरू आफैले चाहिँ कहाँ झर्ने भन्ने कुरा थाहा पाओस् र आफै अगाडि आओस्। किन भन्दाखेरि यदि केही गरी जो अलिक ठुल्ठुलो सोले कराउँछ र कहिलेकाहीँ मास्क खोलेको अवस्थामा करायो भने यदि संक्रमित रहेछ भने त्यहाँबाट सर्न सक्ने सम्भावना छ। र यदि केही गरी चाहिँ अब खाली हातले नोटहरू आदान प्रदान गरिरहेको अवस्था हो भने सहचालकले चाहिँ त्यो प्रत्येक नोट पछि नै त यो सेनिटाइज गर्नुपर्ने जरुरत होइन तर केही समयको अन्तरालमा विशेष गरेर नाकमुख आँखामा हात लग्नुभन्दा अगाडि चाहिँ अथवा चिलाए कहिले पनि सकेसम्म नलग्नुहोस् तर केही गरी त्यो नलगेको अवस्थामा चाहिँ पहिला त्यसलाई सेनिटाइज गरेर मात्र अनि नोटहरू अथवा अरू चिजहरू चेक गर्नुहोला।
र अब आजको अन्तिम तथा तेस्रो डोज चालक र सहचालकले जान्ने र मान्ने कुरा सिकाउने व्यवस्थापक र लगानीकर्ता हुन्। संक्रमणलाई घरमा पुग्न र पस्न नदिन गाडीका व्यवस्थापकले चाहिँ चालक र सहचालकलाई के कस्ता तालिम र सल्लाह दिनुपर्छ त?
व्यवस्थापनहरूले विशेष गरेर चाहिँ बढी मात्रामा चाहिँ अब लक्ष्य गरेर चाहिँ तालिमहरू गरिराख्नुपर्ने हुन्छ। समय समयमा सेनिटाइजर जुन हामीले राखिदिँदा राम्रो हुन्छ नि मैले जहाँसम्म लाग्छ त्यो व्यवहारमा लागू गरेर देखिरहेको छैन अब त्यो सायद उहाँहरूको प्रोटोकलमा पनि छ होला त्यो भएको राम्रो हुन्थ्यो भन्ने हो। तर यदि के गरी त्यो अवस्था नरहेको भए पनि कमसे कम हामीले दुरीको कुरा छ सही तरिकाको जुन मास्क छ त्यो चाहिँ कमसे कम व्यवस्थापनले सहचालकलाई मोनिटरिङ गर्नलाई अनुगमन गर्नलाई चाहिँ प्रोत्साहन गर्नुपर्ने हुन्छ र उहाँहरूको मात्र होइन यहाँ यात्रुको पनि अघि हामीले भनेको छ ठिकै भूमिका पनि भएको हुनाले उहाँहरू अब स्वयं पनि अब सतर्क सजग रहनु पर्यो भने जुन सहचालकहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ व्यवस्थापकहरूले चाहिँ कोरोनाको बारेमा समय समयमा चाहिँ तालिम जस्तो अथवा ब्रिफिङ भनौँ छोटो कसरी चाहिँ बस्ने अनि यात्रुहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुराहरू चाहिँ कुनै एउटा समयको अन्तरालमा चाहिँ दिँदा राम्रो हुन्छ।
सार्वजनिक यातायातका यात्रु चालक सहचालक र सवारी साधनका व्यवस्थापकले संक्रमण रोक्न अपनाउनु पर्ने सावधानी र सल्लाहका तीनवटै डोजका लागि सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई धन्यवाद। लौ त कोरोनाको अर्को क्याप्सुलमा फेरि भेटौँला।
कोरोना क्याप्सुलको अर्को अङ्क भोलि बिहानको काया कैरनमा सुन्न सकिनेछ। नेपाल दर्पणमा अब फेरि खबरकै सिलसिला। अर्घाखाँचीमा जमिन भाँसिएपछि 26 घर भत्किएका छन् भने 40 घर रहेको गाउँ नै पहिरोको जोखिममा परेको छ। सिद्धगंगा नगरपालिका वडा नम्बर 12 कोठिया मैदानमा जमिन भाँसिनुको साथै पहिरो समेत गएपछि गाउँ नै विस्थापित भएको स्थानीय हरिप्रसाद गैरेले बताउनुभयो। गाउँको तीनतिरबाट पहिरो जाँदा केही घर बगाएको र धेरै घर जमिन भाँसिएर ढलेका उहाँले बताउनुभयो। यसअघि 10 मिटरको दूरीमा रहेका दुई घर अहिले जमिन भाँसिएर झण्डै 40 मिटरको दूरीमा पुगेका छन्। घरमा पालेका गाई भैँसी गोरु बाख्रा यत्रतत्र भएका छन्। घरमा बचेका सामान स्थानीय बासिन्दा प्रहरी र नेपाली सेनाले निकालेका छन्। भत्किएको घरमा भएका लत्ता कपडा अन्नपात गरगहना सबै पुरिएका छन्। एकाएक जमिन भाँसिन थालेपछि गाउँमा भावा चलेको वडा अध्यक्ष गैरेले बताउनुभयो। अहिले पनि जमिन भाँसिने र पहिरो जाने क्रम रोकिएको छैन। गाउँ नै खतरामा परेपछि उनीहरूलाई कहाँ राख्ने भन्ने बारेमा छलफल भइरहेको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पौडेलले बताउनुभयो।
यसैबीच पहिरोका कारण पाल्पा बुटौल सडक बिहानदेखि बन्द रहेको छ। सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटौल सडकको सिद्ध बाबा हेडबक्स पैखी डाँडा भूतखोला सिसुवा जुम्सा पानी मिल लगायतका ठाउँमा ठूलो पहिरो खसेपछि सड़क बन्द भएको हो। सड़कमा ठूला ठूला ढुङ्गा झरेको र ढुङ्गा फुटाएर मात्रै पन्छाउन सकिने भएकोले सड़क खुल्न समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
याद गरौँ त, पहिला हामी घरमा नयाँ मान्छे आउन लाग्दा लिन जान्थ्यौ, गाउँका सबै घर देखाउँथ्यौ, मान्छे चिनाउँथ्यौ, गाउँका बारेमा साना कुराहरू सुनाउँथ्यौ, घरका सानादेखि ठुलासम्म सबैलाई भेटाउँथ्यौ, पछि त्यो मान्छे जाँदा गाउँ नै चिनेर जान्थ्यो। हो ठ्याक्कै त्यस्तै कोरोना पनि अहिले गाउँ र सहरको चोकमा कुरेर बसेको छ, कोही आएर गाउँको बाटो देखाउँछ कि भनेर। पहिला गाउँ आउने मान्छे खुसी लिएर आउँथ्यो, अहिले कोरोना आँसु दिएर जाने दाउमा छ। तर आशा छ तपाईँ कोरोनालाई बाटो देखाउन जानुहुन्न भन्ने, कि कसो?
सार्वजनिक हितका लागि सिप्रदी र टाटा मोटर्स नेपाल।
अफिसको खर्च बढाउनु भयो जस्तो छ राधेश्यामजी, किन ल्याउनु भएको? पर्दैन थियो नि नयाँ कुर्सी।
पैसाको त के कुरा भयो र सर, हजुर दिन रात हाम्रै लागि खटिनुहुन्छ, अनि हजुर बस्ने कुर्सी अलि गतिलो राम्रो चाहिएन?
ए राधेश्यामजी, भिवनको पो कुर्सी ल्याउनु भएको?
अनि कुर्सी राम्रो भएन भने त मेरो डन्डामा समस्या हुन्छ नि सर।
इर्गोनोमिक्स चेयर एक्सपीरियन्स सेन्टर,
सम्पर्क 9800109146, 9800109146।
विबोन, चेंज योर परसेप्शन।
मन भित्रै खुशी को रंग फैलाउँदै जीवन को सुख दुख मा साथ निभाउँदै आशा र भरोसा को बाचा लिएर सुरक्षित भविष्य को विश्वास दिलाउँदै
जीवन को सुरक्षा भविष्य को आधार सूर्य लाइफ इंश्योरेंस ले सपना गर्ने छ साकार। एक दशक भन्दा बढी देखि निरंतर तपाईको सेवामा सूर्य लाइफ इंश्योरेंस, तपाईको भविष्य हाम्रो अभिभार।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। डाक्टर गोविन्द केसीका माग पूरा गराउन दबाव दिँदै काठमाडौँको माइती घर मण्डलामा प्रदर्शन गर्न पुगेका युवालाई प्रहरीले पक्राउ गरेको छ। डाक्टर केसी अनसन बसेको 13 दिन बितिसक्दा पनि माग पूरा गराउन सरकारले कुनै पनि पहल नगरेको भन्दै युवाहरूले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो। प्रहरीले 17 जना युवालाई पक्राउ गरेर छाडेको छ। देशमा भ्रष्टाचार बढेको, कोरोना नियन्त्रणमा सरकार असफल भएको, सरकारको आलोचना गर्नेहरूलाई विभिन्न बहानामा दुःख दिने गरेको लगायतका विषयमा युवाहरूले विरोध गरेका छन्।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले कोरोनाको जोखिम कायमै रहेकोले केही समय विद्यालय खोल्न भन्दा वैकल्पिक सिकाई प्रणालीलाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ। आज काठमाडौँमा भएको एक अन्तर्क्रियामा मन्त्री पोखरेलले शिक्षालयमा संक्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुने भएकोले हाललाई सूचना संचार र प्रविधिको प्रयोगमा आधारित वैकल्पिक प्रणालीमा जोड़ दिन आग्रह गर्नुभयो।
व्यवसायीहरूले बजार खोले पनि पर्याप्त मालवस्तु नहुँदा व्यापार शून्य रहेको गुनासो गरेका छन्। दशैं तिहार जस्ता ठूला चाडपर्वको समयमा चीनतर्फको केरुङ नाकाबाट मालवस्तु ल्याउन नसक्दा सामग्रीको अभाव भएको व्यवसायीको भनाइ छ। लत्तकपडा, खाद्य वस्तु, घरायसी सामग्री लगायतका वस्तुको व्यापार धेरै हुने समयमा नै आयात रोकिँदा समस्या भएको व्यवसायीको गुनासो छ। न्यूरोडका व्यापारी उपेन्द्र प्रसाद शर्माले चीनतर्फको नाका बन्द हुँदा आयात रोकिएकोले यस वर्षको जाडो सिजनमा कपडाको पनि अभाव हुन सक्ने बताउनुभयो। कोरोनाका कारण केरुङ नाकामा आएका 1000 भन्दा धेरै कन्टेनर पनि रोकिएका छन्। व्यवसायीहरूले छुटाउन सरकारले नै पहल गर्नुपर्ने बताएका छन्।
मकवानपुरमा आज कोरोना सहित विभिन्न घटनामा 5 जनाको ज्यान गएको छ। कोरोना संक्रमणबाट 1 जना, रेबिजबाट 1 जना र खोलाले बगाउँदा 3 जनाको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ।
खोटाङको मनमाया राई खानीडाँडा विमानस्थलमा झण्डै 6 महिनापछि छ महिनापछि उडान शुरू भएको छ। कोरोनाका कारण बन्द भएको विमानस्थलमा आजदेखि उडान शुरू गरिएको हो। खानीडाँडा विमानस्थलमा आज नेपाल वायु सेवा निगमको जहाजले उडान भरेको छ।
बागमती सफाई महाअभियानले 385 हप्ता पार गरेको छ। 2070 साल जेठ 5 गते सुरु भएको सफाई महाअभियान कोरोना महामारीका बेला पनि भौतिक दूरी कायम गरेर चलिरहेको छ। नदी किनारको नजिकै निवास भएका सफाई अभियान कर्मीले महाअभियानलाई निरन्तरता दिएका छन्। आज पनि बागमतीको विभिन्न क्षेत्रमा सरसफाई गरिएको सरसफाई अभियन्ता माला खरेलले जानकारी दिनुभयो। बागमतीसँगै बागमतीका सहायक नदीहरू रुद्रमती, मनोहरा, विष्णुमती, हनुमन्ते लगायतका नदीमा पनि सफाई गरेको उहाँले बताउनुभयो। यसैबीच रुद्रमती सफाई अभियानको 340 हप्तामा रातो पुलबाट कालो पुलसम्मको नदी किनारका दायाँ बायाँ 225 गुर्जोका बिरुवा रोपिएको छ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर 10 वडा अध्यक्षको मृत्यु भएको छ। मृगौला र मुटु रोगको समस्या रहेका 55 वर्षीय वडा अध्यक्ष खरबिन्दको आज बिहान आफ्नै घरमा मृत्यु भएको हो। उहाँका 5 छोरा र श्रीमती हुनुहुन्छ।
मकवानपुरमा खोलाले बगाएर 3 ज्यान गएको छ। कैलाश गाउँपालिका वडा नम्बर 5 र 1 सिमानामा पर्ने बिमिरे खोलाले बगाउँदा स्थानीय धावा स्यान्ताङ र भीमफेदी गाउँपालिकाको वडा नम्बर 1 राप्ती खोलाले बगाउँदा वीरगंज घर भई हेटौँडा बस्ने प्रियङ्का सोनीको ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै हेटौँडा 19 पर्ने ज्यामिरे खोलामा 1 महिलाको शव भेटिएको प्रहरीले जनाएको छ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड मन्त्रीहरू हेरफेरको लागि छलफलमा जुटेको खबरमा तपाईँले व्यक्त गर्नुभएका विचारलाई आजको मेरो पनि भन्नु छमा समेटेका छौं। पदम खप्तडी मगर लेख्नुहुन्छ, कार्य सम्पादन कमजोर भएका मन्त्रीलाई हटाएर गुट वा नेताका पक्षमा भागबण्डा नगरी उत्कृष्ट कार्य सम्पादन गर्ने खालका व्यक्तिलाई मन्त्री बनाइयोस्। मेघा श्रेष्ठले कुनै सांसद र मन्त्रीको आफन्त नछुटुन् भन्ने इच्छा छ भन्दै व्यङ्ग्य गर्नुभएको छ भने नवीन केसी पनि व्यङ्ग्य गर्दै लेख्नुहुन्छ, आलो पालो गरौं है, समय धेरै बाँकी छैन, नाम छुट्नु हुनेले धैर्य गरौं, कमाउने अवसर अझै छ। टंक चौलागाईले मन्त्री बन्नलाई छोरी ज्वाई सम्धि लगायतका मापदण्ड चाहिँ नराखियोस् भन्नुभएको छ। जगदीश सापकोटाले एउटा टोली अघायो, अब अर्को टोली ल्याउनुहोस् भन्नुभएको छ। अनि कुणाल मगरले लेख्नु भएको छ, देशमा महामारी चलेको यो बेलामा महामारी नियन्त्रणका कुरालाई व्यवस्था गरेर नेताहरू किन कुर्सीको खेलमा लागेका होलान्। यस्तै खेल चलिरहेमा महामारीबाट नेपालीले धेरै शास्ति भोग्नुपर्छ। विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी टेकमान साक्य। नेपाल दर्पणमा अब विदेशको खबर। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले जम्मू र काश्मीरको विवाद अन्तर्राष्ट्रिय वैधताको आधारमा समाधान नभएसम्म दक्षिण एसियामा शान्ति र स्थायित्व नहुने दावी गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री खानले जम्मू र काश्मीरको विवाद सुल्झाउनु पर्ने भन्दै राष्ट्रसंघको सुरक्षा परिषदले यो डरलाग्दो विवाद रोक्नुपर्ने र इस्ट टिमोरमा जस्तै आफ्नो प्रस्ताव कार्यान्वयन गर्नुपर्ने बताउनु भएको बीबीसीले जनाएको छ। खानले जम्मू काश्मीरमा भारतीय संविधानको धारा 370 खारेज गर्ने निर्णयको आलोचना गर्दै भारतीय सरकार यदि पाकिस्तानसँग आक्रमक हुने प्रयास गरेमा पाकिस्तानले आफ्नो स्वतन्त्रताको लागि अन्तिम समयसम्म लड्ने चेतावनी दिनुभयो। बैठकमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जम्मू काश्मीर र आतंकवादको विषय उठाएपछि संयुक्त राष्ट्रसंघको महासभामा भारत र पाकिस्तान बीच विवाद भएको छ। संयुक्त राष्ट्रसंघको लागि भारतका स्थायी प्रतिनिधि टीएस तिरुमूर्तिले पाकिस्तानी प्रधानमन्त्रीको टिप्पणीलाई राजनीतिक पतनको संज्ञा दिएका बीबीसीले जनाएको छ। तिरुमूर्तिले खानको भनाई मिथ्या र व्यक्तिगत आक्रमणमा आधारित रहेको भन्दै पाकिस्तानले अल्पसंख्यकहरूको उत्पीड़न तथा सीमापार आतंकवाद लुकाउने प्रयासमा भारतलाई अनेक आरोप लगाएको बीबीसीले जनाएको छ।
नेपाल दर्पणमा अब केही खेल खबर। इङ्ग्लिस प्रिमियर लीग फुटबलमा म्यान्चेस्टर युनाइटेडले ब्राइटनसँगको खेलमा नाटकीय जित निकालेको छ। खेलको अन्तिम मिनटसम्म म्यान्चेस्टर युनाइटेड 2-1 अघि थियो, तर 95 मिनटमा ब्राइटनका मार्चले गोल गरेर खेल 2-2 बराबरीमा पुर्याएका थिए। तर अन्तिम सेकेन्डमा युनाइटेडका खेलाडीले हानेको बल ब्राइटनका खेलाडीको हातमा लागेपछि युनाइटेडले पेनाल्टी पायो र ब्रुनो फर्नान्डेजले गोल गरेर युनाइटेडलाई 3-2 गोलले जिताए। युनाइटेडको जितमा ब्राइटनका लेभिस डङ्कले आत्मघाती गोल गरे भने मार्कुस रासफोर्डले एक गोल गरे। प्रिमियर लिगमा अहिले क्रिस्टल प्यालेस र एभर्टन बीच खेल भइरहेको छ। आजै चेल्सी र वेस्ट ब्रुम, बर्नली र साउथ ह्याम्पटन खेल्दैछन्।
र इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्ससँगको खेलमा सनराइजर्स हैदराबादले पहिले ब्याटिङ गरिरहेको छ। युएईमा टस जितेर पहिले ब्याटिङ रोजेको हैदराबादले ताजा अवस्थामा 8 ओभर 5 बलको खेल सकिँदा 1 गुमाएर 58 रन बनाएको छ। हैदराबादका डेभिड वार्नर 35 रन र मनिष पाण्डे 18 रन रन बनाएर खेलिरहेका छन्। हैदराबादका जोनी ब्रेस्टो 5 रन बनाएर आउट भए। हैदराबाद डेभिड वार्नर र कोलकाता दिनेश कार्तिकको कप्तानीमा खेलिरहेका छन्। दुवै टोलीले पहिलो खेल हारेका छन्। सनराइजर्स हैदराबाद रोयल च्यालेन्जर्स बेङ्गलोरसँग र कोलकाता मुम्बई इण्डियन्ससँग पराजित भएका थिए। आईपीएलमा गैराती भएको खेलमा दिल्लीले चेन्नई सुपर किङ्सलाई हराएको थियो। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिनै लागेको छ। बिदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
अन्य जिल्लाबाट काठमाडौँ आएकालाई पीसीआर परीक्षणको दबाव नदिन सरकारको आग्रह। भाडामा बस्नेहरू पनि घरको सदस्य जस्तै भएकाले पराईको व्यवहार नगर्न अनुरोध।
भारतसँग जोडिएको दार्चुलाको सीमा क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको गृहमन्त्री थापाको भनाई। छिट्टै अध्यागमन कार्यालयको स्थापना हुने दावी।
आन्तरिक पर्यटन प्रवर्धनका लागि विशेष प्याकेज ल्याउने सरकारको तयारी। सरकारी कर्मचारीलाई देश दर्शन गर्न प्रोत्साहन गरिने।
संयुक्त राष्ट्रसंघको बैठकमा पाकिस्तानले उठायो जम्मू काश्मीरको मुद्दा। पाकिस्तानी प्रधानमन्त्रीको भनाई मिथ्या र व्यक्तिगत आक्रमण भएको भारतको प्रतिक्रिया।
र आईपीएल क्रिकेटमा कोलकातासँग हैदराबाद पहिले ब्याटिङ गर्दै इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको नाटकीय जित।
आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी भोजेन्द्र बस्नेत र अर्जुन पोखरेल पनि विदा हुन्छौं। कोरोनाको जोखिम कायमै रहेकोले सुत्नु अघि पनि साबुन पानीले मिची मिची 20 सेकेन्डसम्म हात धुन नबिर्सनुहोला। नमस्कार।